खबरें अब हर वक्त आपकी मुट्ठी में।
अस्सलाम वालेकुम। पाकिस्तान में इस वक्त रात के 9, भारत में 9:30 और यहाँ हमारे स्टूडियोज की घड़ियों में दिन के 12 बज रहे हैं। वॉइस ऑफ अमेरिका वॉशिंगटन की उर्दू सर्विस से मैं हूँ खालिद हमीद, खबरों के एक बुलेटिन के साथ। अमरीका की रियासत कैलिफोर्निया के जंगलात में भड़क उठने वाली आग के बाइस इलाके के हजारों मकीनों को अपना घर बार छोड़कर महफूज मकाम पर मुंतकिल होना पड़ा है। आग लॉस एंजलिस से 60 मील दूर शिमाल में वाकई झील ह्यूज के नजदीक घने पहाड़ी जंगलात में बुध को शुरू हुई थी, जिससे अब तक 10,000 से जायद एकड़ रकबे पर फैला जंगल खाकस्तर हो चुका है। हुकाम ने खबरदार किया है कि आग पर मुकम्मल तौर पर काबू पाने में कई दिन लग सकते हैं। अमरीकी फॉरेस्ट सर्विस के तर्जमान ने बताया है कि आग से अब तक किसी जानी नुकसान की कोई इत्तला नहीं मिली है, लेकिन आग वहां मौजूद कई इमारतों को तबाह कर चुकी है। आतिशजदगी के बाइस इलाके के 500 से जायद घरों को खाली करवा लिया गया है। हुकाम का कहना है कि लॉस एंजलिस नेशनल फॉरेस्ट नामी इस पहाड़ी जंगल के जिस हिस्से में आग भड़क रही है, वहां आतिशजदगी का आखिरी वाकया 50 से 100 बरस कबल पेश आया था। भारत की जनूबी रियासत केरला में गुज़श्ता हफ्ते की तूफानी बारिशों के बाद इमदादी कारकुनों ने मलबे से मिलने वाली लाशों की तादाद 55 बताई है। इनमें मुतादिद बच्चे भी शामिल हैं। बारिश के नतीजे में होने वाली लैंडस्लाइड्स में कारकुनों के मकानात दब गए थे। बरसात के मौसम की शिद्दत के नतीजे में होने वाली ये ताज़ा तरीन आफत है, जिससे भारत में कम से कम 150 जानों का ज़िया हुआ है। माहिरीन माहौलियात का कहना है कि आबोहवा की तब्दीली ने मानसून मौसम के अंदाज को बदल दिया है और अब कम वक्त में तेज बारिश होती है, जबकि मुसलसल जारी रहने वाली बारिश से जून से सितंबर के महीनों के दौरान जमीन सैराब हुआ करती थी। दुनिया के कई ममालिक ने मुत्तहिदा अरब अमारात और इसराइल के दरमियान तय पाने वाले माहदे का खैर मकदम किया है, जबकि फलस्तीन, ईरान, तुर्की और बाज़ मुज़ाहमती तंजीमों ने इस पर कड़ी तनकीद की है। इसराइल और मुत्तहिदा अरब अमारात के दरमियान जुमेरात को सिफारती ताल्लुकात और फलस्तीन के मगरबी किनारे के इसराइल के साथ इंजमाम को रोकने से मुतालिक एक माहदा तय पाया था। अमरीका के सदर डोनाल्ड ट्रंप ने जुमेरात को यह मुश्तरक ऐलामिया जारी किया, जबकि मुत्तहिदा अरब अमारात के रहनुमा शेख जैद अल नाहियान ने अपने एक ट्वीट में कहा कि सदर ट्रंप और इसराइली वजीर आजम नेतन्याहू के साथ टेलीफोन कॉल के दौरान एक माहदे पर पहुंचे हैं, ताकि इसराइल को मजीद फलस्तीनी इलाके जम करने से रोका जाए। उन्होंने कहा कि मुत्तहिदा अरब अमारात और इसराइल ने बाहमी ताल्लुकात के क्याम समेत मुस्तकबिल में एक साथ चलने पर भी इत्तेफाक किया है। इस पेशरफ्त के बाद मुत्तहिदा अरब अमारात पहला खलीजी मुल्क होगा जो इसराइल से ताल्लुकात उस्तवार करेगा, जबकि वो ऐसा करने वाला तीसरा अरब मुल्क है। अरब ममालिक में उर्दून और मिस्र के इसराइल के साथ सिफारती ताल्लुकात हैं। बाद अज़ां व्हाइट हाउस में सहाफियों से गुफ्तगू करते हुए सदर ट्रंप ने कहा कि बिलाशुबा ये एक बहुत बड़ी और तारीखी पेशरफ्त है। खलीजी मुल्कों के अखबारात ने इस खबर को अपनी शह सुर्खियों में जगह दी है। दूसरी जानी फलस्तीन ने इस माहदे को मुस्तरद करते हुए इसे धोखा करार दिया है। फलस्तीन ने मुत्तहिदा अरब अमारात से अपना सफीर वापस बुलाने समेत अरब लीग का हंगामी इजलास तलब करने का भी मुतालबा किया है। ईरान ने इस माहदे को खतरनाक और नाजायज करार दिया है। ईरान की सरकारी न्यूज एजेंसी इरना के मुताबिक ईरानी वजारत खारजा ने एक बयान में कहा है कि मुत्तहिदा अरब अमारात का इकदाम शर्मनाक है। मुत्तहिदा अरब अमारात अपने इकदाम के नतायज का खुद जिम्मेदार होगा। सफरी मालूमात पर काम करने वाले दो मोतबर इदारों ने पेशगोई की है कि कोरोना वायरस की वजह से पैदा होने वाला अमरीकी होटल इंडस्ट्री का बुहरान सन 2023 तक ही खत्म हो सकेगा। ये पेशगोई सफरी मालूमात मुरतब करने वाली कंपनी एसटीआर और कंसल्टेंट कंपनी टूरिज्म इकोनॉमिक्स ने जुमेरात को अपनी एक रिपोर्ट में की है। दोनों कंपनियों का अंदाजा है कि रवा बरस अमरीकी होटल्स में औसतन बुकिंग 40% रहेगी, जो सन 2021 से बढ़कर औसतन 52% तक होने का इम्कान है। दुनिया भर में कोरोना वायरस के सबब बंद सिनेमा हॉल्स अब एक मरतबा फिर खुलने लगे हैं। दुनिया की सबसे बड़ी सिनेमा चेन AMC एंटरटेनमेंट होल्डिंग्स भी इसमें पेश है। AMC की इंतजामिया ने जुमेरात को अपने एक बयान में 20 अगस्त से अमेरिका में मौजूद अपने 2/3 सिनेमा हॉल्स खोलने का ऐलान किया। खबरें खत्म हुईं।
ये वॉइस ऑफ अमेरिका है। आप हमारे प्रोग्राम फेसबुक पर भी बराहे रास्त देख सकते हैं। पता है facebook.com/voaurdu।
वॉइस ऑफ अमेरिका वाशिंगटन से आज के खसूसी शो के साथ मैं हूं यास्मीन जमील। प्रोग्राम का आगाज करते हैं। जुनून बैंड के एक नौजवान फनकार और पाकिस्तान के एक मारूफ बैंड जीम बैंड के लीड गिटारिस्ट शेरजान अहमद से, जो न्यूयॉर्क से इस वक्त हमारे साथ टेलीफोन पर मौजूद हैं, उनसे पूछते हैं कि COVID-19 के दौरान अपनी मौसीकी को वो किस तरह अपने साथ लेकर चल रहे हैं। अस्सलाम वालेकुम शेरजान अहमद साहब।
अस्सलाम वालेकुम यास्मीन, बहुत खुशी हो रही है आपसे बात करने।
बहुत शुक्रिया आपने हमारे प्रोग्राम के लिए वक्त निकाला। तो बताइए शेरजान अहमद, जुनून बैंड की इस वक्त क्या सूरत हाल है, उसके बाद बताइए कि आपका जीम बैंड क्या कर रहा है, और फिर बताइए कि आपकी इंडिविजुअल कोशिशें क्या हैं COVID-19 के दौरान मौसीकी के शोबे में।
जी, तो ये हमारा जो जुनून का जो रियूनियन अभी हुआ था, 2 साल तो हो चुके हैं तकरीबन, लेकिन मैं बहुत शुक्रगुजार था कि मुझे एक मौका मिला बैकग्राउंड सिंगिंग करने के लिए, जो उनका पूरा टूर हुआ था US के अंदर, पाकिस्तान में, यूरोप में। तो बहुत मिला मुझे एक अपॉर्चुनिटी जिसमें मैं सीख सका और एक्सपीरियंस लर्न कर सका। और फिर उसी दौरान जब ये हो रहा था सब कुछ, तो मैं पाकिस्तान में था दिसंबर के महीने में, और हमने मेरा छोटा भाई इमरान जो हमारे बैंड जीम में है, और हमारा दोस्त जुनेद जो सिंगर है, तो हम तीनों ने एक बैंड बनाया, जीम उसका नाम है। और ये जो बैंड है ये इंस्पायर्ड है जुनून के मौसीकी से, वाइटल साइंस की मौसीकी से। और तो हमने कहा कि हम ऐसा ना करें कि हम कुछ नया साउंड लाएं पाकिस्तान म्यूजिक के अंदर, कुछ नया और डिफरेंट ट्राई करें। तो हमने फिर ये बैंड को आगाज किया, और आज एक बहुत जश्न का दिन है क्योंकि आज 14 अगस्त भी है, और क्योंकि हमारे बैंड का पहला मिली नगमा आज निकला है, उसका नाम है दिल में पाकिस्तान। तो इंशाल्लाह हमारी उम्मीद ये है कि ये गाना लोगों को पसंद आए, और जो आजकल की जो नौजवान है, हमारी उम्मीद है कि जो वाइटल साइंस और जुनून ने अपने गानों के साथ जैसे दिल दिल पाकिस्तान और जज्बा जुनून से किया था लोगों के लिए उस दौर में, हमारी उम्मीद है कि इंशाल्लाह हमारा गाना भी उस तरह एक अपना एक नया अपना आइडेंटिटी ले इंशाल्लाह।
तो क्या किसने लिखा ये नगमा और कंपोज किसने किया और गाया किसने?
स्टोरी काफी इंटरेस्टिंग है। मैं लाहौर में था तो मेरे साथ एक गिटार था अपने हाथ में, और मैं बस कुछ एक बजा रहा था, तो जैसे वो कहते हैं ना आमद आती है जब आप कंपोज कर रहे होते हैं या कुछ, आपको पता नहीं होता कि कहाँ से आ रहा है, लेकिन वो आ जाता है कहीं से। तो फिर ये कॉम्पोजिशन आहिस्ता आहिस्ता मैं लिख रहा था, इसकी म्यूजिक मुझे आ रही थी रिदम। तो जब मैंने ये बना लिया तो फिर मैंने अपने हमारे सिंगर जुनेद को मैंने कॉन्टेक्ट किया, अपने छोटे भाई इमरान को किया, और हमने कहा हम ये क्यों नहीं करते कि पाकिस्तान के लिए कुछ हम पॉजिटिव और अच्छा बनाते हैं। तो ये गाना मैंने उनसे शेयर किया, उनको पसंद आया, फिर हमने इसकी रिकॉर्डिंग की। और बहुत क्रेडिट मैं दूंगा अपने छोटे भाई इमरान को जिसने इस गाने की प्रोडक्शन भी की और वीडियो में भी एडिटिंग की, तो उसका हम बहुत शुक्रगुजार हैं कि उसने अपना हार्ड वर्क इसमें डाला है।
चलिए इस वक्त हम अपने सुनने वालों को आपका ये मिली नगमा सुनाते हैं, पाकिस्तान के यौम आजादी के मौके पर आपने रिलीज किया, तो सुनते हैं। तो बेहद शुक्रिया आपका शेरजान अहमद। तो अब ये बताइए कि अब आइंदा आपका क्या प्रोग्राम है, मौसीकी और COVID-19 दोनों को कैसे साथ लेकर चलेंगे?
जी, तो जब ये COVID-19 आया तो सब कुछ रुक गया दुनिया में, और इस वबा की ये चीज है कि ये एक पर्सन को टारगेट नहीं करती, ये पूरे। तो इस COVID-19 में मैंने एक एक्शन लिया कि मैं अपनी म्यूजिक एल्बम पे काम करूं। तो पिछले 2 महीने में मैं एल्बम पे ही काम कर रहा हूं, और इंशाल्लाह जब हालात बेहतर हो जाएं तो मैं ये गाने रिलीज करूंगा और एल्बम निकालूंगा, और इंशाल्लाह वीडियोस भी उनकी बनाऊंगा। लेकिन मैंने इसे क्रिएटिव तरीके से इसे अप्रोच किया, इस COVID-19 को। जैसे मैं बस कहते हैं, मैं इससे खौफ नहीं आया या कोई डरा नहीं, मैंने एक पॉजिटिव एक्शन लिया। और
और आप चलते चलते ये भी बता दीजिए कि इस एल्बम में कितने नगमे आप रिलीज करेंगे और उनका मौजू क्या होगा?
जी, तो ये पहला था हमारा, तो अभी हमें पता नहीं है कि और कितने होंगे, लेकिन जरूर और करेंगे, क्योंकि हम आप उस पे स्टे ट्यून्ड रहे, क्योंकि वो भी इंशाल्लाह जल्दी रिलीज होंगे।
बेहद शुक्रिया आपका शेरजान अहमद। आप जुनून बैंड के गिटारिस्ट हैं, बैकग्राउंड सिंगर हैं, और साथ साथ आपका अपना जो एक जिम बैंड है, नौजवानों का एक जिम बैंड जिसके आप लीड गिटारिस्ट हैं और सिंगर हैं। न्यूयॉर्क में आप आजकल रहते हैं, पाकिस्तान आप जाते रहते हैं और जुनून ग्रुप के साथ परफॉर्मेंस में हिस्सा लेते रहते हैं। हमारी दुआ कि आप मजीद तरक्की करें और मौसीकी के शोबे में अपना नाम मजीद पैदा करें। आपने हमारे प्रोग्राम के लिए वक्त निकाला, आपका बेहद शुक्रिया।
बहुत शुक्रिया यास्मीन।
दुनिया भर से अहम खबरों, दिलचस्प मालूमात और वीडियोस के लिए आप आ सकते हैं हमारे सोशल मीडिया प्लेटफॉर्म्स पर, facebook.com/urduvoa और ट्विटर और इंस्टाग्राम पर @urduvoa पर हमें फॉलो कीजिए।
ताज़ा तरीन खबरें, अहम वाकयात, ऑडियो वीडियो रिपोर्ट्स और तज़िये देखने, सुनने और पढ़ने के लिए डाउनलोड कीजिए VOA उर्दू की नई ऐप। खबरें अब हर वक्त आपकी मुट्ठी में।
वॉइस ऑफ अमेरिका वाशिंगटन से आज के खुसूसी प्रोग्राम के साथ मैं हूँ यास्मीन जमील। आज के प्रोग्राम में हम आपको कहानी सुना रहे हैं पाकिस्तान के एक ऐसे गांव की, जहां स्कूल के बच्चे ई लर्निंग सिस्टम के तहत पढ़ रहे हैं, जहां लोगों को टेली मेडिसिन की सहूलत हासिल है, जहां लोगों को बिलासूद कर्जों की सहूलत हासिल है, जहां काश्तकार और ताजिर मर्द और खवातीन बिलासूद कर्जे हासिल करके अपनी फसलों और कारोबार को बेहतर बना रहे हैं और जहां तकरीबन कोई बेरोजगार नहीं है। आप कहेंगे ये कौन सा गांव है भाई? तो चलिए, ये गांव इस्लामाबाद के से ज्यादा दूर तो नहीं है, लेकिन इस गांव की कहानी सुनाने के लिए हमने आज इसी गांव के एक बासी को मधु किया है, और नाम है इनका मोहम्मद सलीम रांझा, जो इस वक्त पाकिस्तान में फेडरल बोर्ड ऑफ रेवेन्यू के रुकन हैं और पाकिस्तान की गवर्नमेंट में मुतअद्दिद अहम ओहदों पर फाइज रह चुके हैं। आप एजुकेशन के फेडरल गवर्नमेंट एजुकेशन के एडिशनल सेक्रेटरी रह चुके हैं, बोर्ड ऑफ इन्वेस्टमेंट के एडिशनल सेक्रेटरी रह चुके हैं, बेनज़ीर इनकम सपोर्ट प्रोग्राम के सेक्रेटरी रह चुके हैं और प्राइम मिनिस्टर हाउस के जॉइंट सेक्रेटरी रह चुके हैं, कस्टम्स में कलेक्टर रह चुके हैं। लेकिन इस वक्त हमारे प्रोग्राम में वो जिस हैसियत से मधु हैं वो ये है कि वो पाकिस्तान के 2 फलाही इदारों के डायरेक्टर भी हैं और इसके साथ साथ एक ट्रस्ट है उसके एडवाइजर भी हैं, यानी इनको अपनी जाती हैसियत में जो ये काम कर रहे हैं उस सामाजिक भलाई के उस हिसाब से इनको हमने आज के प्रोग्राम में मधु किया है। तो चलिए, आपको ये कहानी, गांव है ये वान मियाना जिसके ये बासी हैं मोहम्मद सलीम रांझा, ये कहानी आपको यही सुनाएंगे कि ऐसा कैसे मुमकिन हुआ कि पाकिस्तान में एक गांव जो बिल्कुल जदीद तरीन सहूलतों से आरास्ता हो गया, इसके लिए किसने क्या कुछ किया, ये बताने के लिए हम इनको दावत देते हैं और दरमियान में से अब निकल जाते हैं और गुफ्तगू शुरू करेंगे मोहम्मद सलीम रांझा। अस्सलाम वालेकुम मोहम्मद सलीम रांझा साहब।
वालेकुम अस्सलाम जी।
तो सुनाइए, ये क्या कहानी है, कहाँ है ये गांव और क्या कैसे यहाँ तक पहुँचा ये गांव?
हमारा गांव मोटरवे से 15 किलोमीटर दूर है, लेकिन मुझे याद है कि इस गांव में से 18 मील दूर जिस जमाने में पक्की सड़क होती थी, यहाँ से फोन जो था वो کم از کم 20 میل دور تھا، یا اسکول نہیں تھے یا ہسپتال نہیں تھے، لیکن اللہ نے کیا ہے کہ آج الحمدللہ ہمارا گاؤں چند دہائیوں کے بعد ترقی کا ایک نیا باب لکھ رہ چکا ہے. اور اس میں سب سے بڑی خوشی یہ ہے کہ لوگوں نے مل جل کے کیا ہے، اور اس میں پاکستان کی 4 بڑی این جی اوز کی بہت بڑی کنٹریبیوشن ہے، جن میں سب سے پہلے میں قوت کا ذکر کروں گا اور شکریہ ادا کرنا چاہوں گا، اس کے بعد کاوش، اس کے بعد تعلیم فاؤنڈیشن، اور اس کے بعد علاوہ الخدمت. انہوں نے اس علاقے کے اندر تبدیلی کی کوشش کی ہے اور الحمدللہ اب بہت پازیٹو ریزلٹس آ رہے ہیں.
تو ان سب گورنمنٹ کے اہم عہدوں پر فائز رہے اور ساتھ ساتھ ان کے ان اداروں کے بورڈ کے بھی رکن رہے، تو کس طرح یہ سارا کام ممکن ہو سکا؟ آپ نے ان کو دعوت دی، وہ خود آئے کیسے؟
میں نے 1984 میں سول سروسز میں آیا، 84 سے لے کے 2000 تک سول سروسز کے ساتھ لو اور ہیٹ ریلیشن شپ جاری رہی. میرے والد صاحب کی بھی بڑی مزدار زندگی ہے. میرے والد صاحب جب جیل میں گئے 23 سال کی عمر میں، اس سے پہلے وہ انہوں نے اسکول نہیں گئے تھے. جب وہ 6 سال کے بعد واپس آئے تو جیل سے ایم اے کر کے واپس آئے.
والد صاحب جیل کیوں گئے
تھے؟ ایک فیملی ڈسپیوٹ تھا، اس کی وجہ سے والد صاحب جیل میں گئے، اور جیل میں 6 سال کے اندر انہوں نے کلاس 1 سے ایم اے تک کر لیا. اس کے بعد انہوں نے لا کیا، اور لا کے بعد آنے کا پہلا کام یہ کیا کہ مجھے اور بعد میری بہن کو پڑھانا شروع کر دیا، اور اس کو ہمیں پہلے سرگودا لائے، پھر لاہور آئے. میرے والد صاحب کی سٹوری وی ایس نیپال نے اپنی کتاب بیونڈ بلیف میں لی. ابو نے تعلیم کے اوپر بہت کنسنٹریٹ کیا، اور اس کے ساتھ ساتھ نے جو کمایا اس کو لوگوں کی خدمت کے لیے استعمال کیا. 2000 میں ہم 4 یا 5 دوستوں نے مل کے اخوت شروع کی. آج الحمدللہ اخوت دنیا میں سود بغیر سود کے سب سے بغیر سود کے قرضوں کا سب سے بڑا ادارہ بن چکا ہے. اس کا پہلا قرضہ میری بیگم طاہرہ شمشیر نے 10,000 روپے سے شروع دیا تھا. ساری ترقی ہو رہی تھی لیکن اس سے ہمارا علاقہ بالکل مستفید نہیں تھا. موٹر وے کے آنے سے پہلے یہ گاؤں جو ضلع سرگودا میں ہے، اس سے لاہور 6 گھنٹے اور اسلام آباد 8 گھنٹے دور تھا، لیکن الحمدللہ اب لاہور 1.5 گھنٹہ اور اسلام آباد 2 گھنٹے. 2009 میں یہاں پہ حکومت نے کام شروع کیا، اس کے لیے بنیادی سرمایہ میرے والد صاحب نے فراہم کیا، اور 2 سال انہیں کے دیے ہوئے پیسوں سے بغیر سود کے قرضے دیتے تھے. 2010-11 میں یہ سارے کا سارا سرمایہ حکومت کو پیش کر دیا گیا، اور اب تک حکومت نے تقریباً 4,500 یا 5,000 بغیر سود کے قرضے اس علاقے میں دیے ہیں، جس سے جو اماؤنٹ 38 کروڑ روپیہ بنتی ہے. آپ امیجن کیجئے ایک گاؤں، ایک یونین کاؤنسل اور اس کے آس پاس اگر 38 کروڑ روپے بغیر سود کے پیش کر دیے جائیں تو کیسی تبدیلی آ جائے گی.
آبادی کتنی ہے اس گاؤں کی؟
آبادی اس گاؤں کی 3,000 ہے، لیکن اگر ساتھ باقی گاؤں ڈال لیں تو تقریباً 15,000-20,000 بن جاتی ہے. یہی تبدیلی، یہی بغیر سود کے قرضہ سرگودا میں تقریباً 4 ارب روپیہ 1,60,000 فیملیز، یہی وہی چیز ہے جو اگر ہم پورے اس ملک میں کر لیں تو انشاءاللہ یہاں غربت کا اور بے روزگاری کا کلا کما کیا جا سکتا ہے. کیا ہے، حکومت بغیر سود مسجد میں کے ساتھ ایک کمرہ لے کے وہاں بغیر سود کے قرضے پیش کرتی ہے ان لوگوں میں جو اپنی زندگی وہ بدلنا چاہتے ہیں اور سود بھی نہیں لینا چاہتے اور بھیک بھی نہیں مانگنا چاہتے. اسی پروگرام کے تحت تقریباً 140 ارب روپیہ تقریباً 4 ملین لوگوں میں پورے ملک میں دیا جا چکا ہے، سست سے لے کے گوادر تک. اب حکومت کے بعد دوسری جو تبدیلی آئی، یہاں پہ آس پاس ہسپتال نہیں تھے، ہسپتال تھے تو وہاں ڈاکٹر نہیں تھا، ڈاکٹر ہوتا تھا تو دوائی نہیں ہوتی تھی، تو اپنا دوسرا ٹیلی میڈیسن سینٹر 2014 میں یہاں شروع کیا. ٹیلی میڈیسن سینٹر کے ذریعے ایک لیپ ٹاپ، ایک ڈسپینسر لیپ ٹاپ کے ذریعے ایک کوالیفائیڈ ڈاکٹر سے اس گاؤں سے تقریباً 200 یا 300 کلومیٹر دور لاہور کے گلاب دیوی اسپتال میں ڈاکٹر سے رابطہ کرتا ہے، اور پیشنٹ کی پوری تفصیلات اور اس کا جو میڈیکل ریکارڈ ہے اس کو پیش کرتا ہے.
ویڈیو کے ذریعے वीडियो के जरिए?
जी, वीडियो के जरिए। उसकी बेस पे डॉक्टर उसको दवाई सजेस्ट करता है, 30 रुपए की पर्ची में कंसल्टेशन और दवाई दोनों उस मरीज को पेश कर दी जाती है। हमारे इस गांव में तकरीबन 500 से 600 पेशेंट पर मंथ ट्रीट होता है, और उसी गांव में से काविश ने उसी गांव को एक एम्बुलेंस भी डोनेट की है। अगर किसी मरीज की हालत ज्यादा खराब हो तो उसको इमिजिएटली तहसील के या डिस्ट्रिक्ट हेडक्वार्टर हॉस्पिटल में पहुंचा दिया जाता है। फिर इसके बाद क्या हुआ जी के पीओबीटी ने यहाँ पे आईज के ऑपरेशन शुरू किए। वो लोग जो वो अफोर्ड नहीं करते लेकिन जिनको मोती की प्रॉब्लम है, तो प्रिवेंशन ऑफ ब्लाइंडनेस ट्रस्ट ने यहाँ लगातार कैंप लगाए, और उससे इलाके के जो लोग जिनकी नजरें आंखें खराब थी और मोती का इलाज नहीं और वो अफोर्ड नहीं करते थे शहरों में आके करना, तो उनके ऑपरेशन होने शुरू हो गए। चौथी तब्दीली जो वहां पे आई, स्कूल था बड़े अरसे से बना हुआ लेकिन वहाँ क्वालिटी एजुकेशन नहीं देती थी, टीचर्स का वहां पे आके रहना, और बहुत से इलाके के जो बड़े मतवल जमींदार थे वो अपने बच्चों को इस्लामाबाद ले जाते या लाहौर या सरगोधा ले जाते हैं पढ़ाने के लिए। जो टीचर हमारे हैं, चूंकि उनकी पीरियोडिकली टीचर्स ट्रेनिंग नहीं होती, इसलिए उनका खासतौर पर गाँव में उनका स्टैंडर्ड दिन ब दिन नीचे जा रहा है। तालीम फाउंडेशन ने बलूचिस्तान में इंग्लिश मीडियम को एजुकेशन ग्रामर स्कूल शुरू किए, और उसके बाद उनको लिंक किया नेट के जरिए इस्लामाबाद और कराची के टीचर्स के साथ। हमने भी उनसे दरख्वास्त की कि हमारे गांव में यहाँ पे सरकारी स्कूल के अंदर ई लर्निंग का सेंटर बना दें। उन्होंने एक स्मार्ट बोर्ड, एक लैपटॉप और एक इंटरनेट डिवाइस डोनेट की, जिससे अब टीचर इस्लामाबाद और कराची से हमारे गांव में पढ़ाते हैं। वीडियो कंटेंट की जो एग्जिस्टिंग वीडियो कंटेंट की बेसिस पे जो एग्जिस्टिंग टीचर था उसका रोल ज्यादा अब एक कोऑर्डिनेटर जैसा हो गया है। मैं आपको बड़ी मजेदार बताऊं कि मार्च के महीने में जो उन्होंने कोरोना के बारे में पढ़ाया वो इस्लामाबाद और लाहौर के बेहतरीन स्कूलों के अंदर भी वो प्रेजेंटेशन नहीं थी जो मार्च के अंदर एक दूर दराज गाँव के एक सरकारी स्कूल के अंदर कोरोना के ऊपर प्रेजेंटेशन दिखाई गई थी बच्चों को।
तो यूं ये सफर यहाँ तक पहुंचा। तो इस वक्त आप अगर कहें कि अगर मैं आपसे ये पूछूं कि इस गांव को आप कैसे एक मॉडल गांव कहेंगे तो आप क्या कहेंगे?
मधुमा, अगर आप अगर एक गांव में बगैर सूद के कर्जे दे के लोगों को बेरोजगार किया जा सकता है तो पूरे मुल्क में क्यों नहीं किया जा सकता? आप सोचिए, अगर एक गाँव से हम एक यूनियन काउंसिल को एक यूनियन काउंसिल को अनएम्प्लॉयमेंट फ्री कर दें, एक यूनियन काउंसिल के बाद एक तहसील, एक जिला, एक डिवीजन, एक सूबा और मुल्क, एक सफर है। इस गांव को सिलेक्ट करने के लिए जो एक ये थी कि अब एक मिसाल, हम जब सारे बैठते हैं रात को हम आइडियाज डिस्कस करते हैं लेकिन आइडियाज से कुछ नहीं होता जब तक वो आइडिया इम्प्लीमेंट नहीं होता। जरूरत थी कि इनको इकट्ठा एक जगह पे शोकेस किया जाए। अल्हम्दुलिल्लाह अब ये शोकेस हो चुका है। इसकी रेप्लिकेशन कसूर में भी मियां आमिर महमूद साहब ने पूरी यूनियन काउंसिल में कर दी, इसकी रेप्लिकेशन थर में हुई, इसकी रेप्लिकेशन और बहुत जगह पे शुरू हो गई है। जरूरत यह है कि हम एक गांव में एक लैपटॉप और एक डिस्पेंसर के जरिए ई हेल्थ शुरू कर दें, हम उसी गांव के स्कूल में ई लर्निंग शुरू कर दें, हम उसी गांव के अंदर बगैर सूट के कर्जे दे दें, हम उसी गांव में एम्बुलेंस दे दें, तो आप ये देखिए कि हमारे अपने गांव में इससे अर्बन रूरल माइग्रेशन रुक जाएगी, इससे बेहतरीन फैसिलिटीज गांव के अंदर मिलना शुरू हो जाएंगी, इसके इससे जो बेरोजगार इस वक्त पूरी कौम बेरोजगारी का रोना रोती है, सरकारी नौकरियों के पीछे भागते हैं, हम लोग अगर एंटरप्रेन्योरशिप उन गाँव के अंदर पैदा कर दें उससे वैल्यू चेन सिस्टम डेवलप हो जाएगा एग्रीकल्चर के अंदर। एक चीज जो मैं इसमें और मेंशन कर रहा हूँ, हुकूमत ने जो कर्जे दिए उसमें फार्मिंग के लोन्स बड़े इंपॉर्टेंट है। हुकूमत ने माइक्रो एंटरप्रेन्योरशिप के बाद बगैर सूद के कर्जे दिए। अब फार्मर को क्या होता था कि फार्मर ने महंगी चीज इनपुट के तौर पर लेनी होती थी, उधार लेनी होती थी, और जब उसकी फसल आती थी تو اس کو وہ سستی بیچنا پڑتی تھی, لیکن اب اخوت کے ایگریکلچر لونز کی وجہ سے وہ وقت کے اوپر 25,000 روپیہ ربیع اور 40,000 روپیہ خریف کے حساب سے قرضے لیتے ہیں, اپنی فصل اگاتے ہیں اور اس کے بعد جب واپس آتی ہے تو فصل کے جب ڈویڈنس واپس آتے ہیں تو وہ اپنا قرضہ بے باک کر دیتے ہیں. ہمارا اگلا جو پروگرام ہے انشاءاللہ, ہم نے حکومت سے ریکویسٹ کی ہے کہ اس کو ماڈل ولیج بنائیں, اس میں بغیر سولر ٹیوب ویلز آئیں گے انشاءاللہ, گھروں کے اندر فریش سسٹم آئے انٹروڈیوس کرائیں گے, گھروں کے اوپر سولر جہاں چاہیے ہوں گے وہاں کرائیں گے, ہینڈی کرافٹس کا ایک سسٹم بنائیں گے اور اس کو لنک کریں گے انشاءاللہ ای کامرس کے ساتھ. تو اگر یہ ایک گاؤں تبدیل ہو سکتا ہے تو مجھے کوئی ہچکچاہٹ نہیں ہے کہ اس سے ہمارے ضلعے, ہمارے ڈویژن اور ہمارا پورا ملک تبدیل ہو سکتا ہے. اب تو جی جو خوشی کی بات یہ کہ جب آپ رات ایک وقت گلی میں سے گزرتے ہیں تو کہیں سے دکانوں کی جو سیلز پرسن ہیں یا مالکان ہیں وہ خواتین ہیں.
بے حد شکریہ محمد سلیم رانجھا.
میری تو یہ خواہش ہوگی کہ تربت کے ایک دور دراز جھگی والے گاؤں میں بھی ٹیلی میڈیسن سینٹر ہو, بروگل چترال میں بھی ای لرننگ ہو, اور تھرپارکر کے اندر بھی یہی فیسلٹیز ہوں جو ہمارے گاؤں میں ہے. اور میری ہمارے بہت سے پاکستانی امریکہ میں ہیں, برطانیہ میں, صرف اپنے اپنے گاؤں کو اس طرح کرنا شروع کر دیں. اگر ہم 10,000 لوگ 10,000 گاؤں بدل دیں تو کوئی وجہ نہیں باقی لوگ گاؤں نہ بدلے جائیں.
محمد سلیم رانجھا, آپ نے اپنے گاؤں کی وان میانہ گاؤں کی کہانی سنائی, آپ نے ہمارے پروگرام کے لیے وقت نکالا, آپ کا بہت شکریہ.
ہم جب خوف کو بے نقاب کرتے ہیں, ہم جب سوال اٹھاتے ہیں, ہم جب ان کی آواز بنتے ہیں جن کی کوئی نہیں سنتا, تو فرق پڑتا ہے آزاد صحافت سے. ہم ہیں وائس آف امریکہ, ہمارے لیے آزاد صحافت اہم ہے.
وائس آف امریکہ واشنگٹن سے میں ہوں یاسمین جمیل آج کے خصوصی شو کے ساتھ, اور اس وقت ہمارے ساتھ ٹیلی فون پر موجود ہیں تعلیم فاؤنڈیشن کے ڈائریکٹر آپریشنز, جو کہ ای لرننگ کا ایک بہت بڑا ایک ادارہ ہے جو کہ پاکستان کے بہت سارے سینکڑوں اسکولوں میں جو ای لرننگ کا سسٹم لانچ کر رہا ہے. تو ان سے بات کرتے ہیں اور ان سے پوچھتے ہیں کہ وان میان کے اسکول میں انہوں نے کب یہ سسٹم لانچ کیا, اور اس کے ساتھ ساتھ اور کتنے اسکولوں میں یہ سسٹم جو ہے ای لرننگ کا یہ لانچ کر چکے ہیں. السلام علیکم ڈاکٹر انیس فاروقی صاحب.
وعلیکم السلام میڈم.
جی بتائیے کہ جو وان میانہ گاؤں ہے جو اب ایک تقریباً ماڈل گاؤں بن چکا ہے, اس میں آپ نے کب یہ ای لرننگ کا سسٹم لانچ کیا اور کیسا جا رہا ہے یہ اس وقت سسٹم, اور اس کے ساتھ ساتھ آپ یہ بھی بتائیے کہ پاکستان بھر میں اور کتنے اسکولوں میں آپ نے ای لرننگ کا یہ سسٹم قائم کیا ہے تعلیم فاؤنڈیشن کے زیر اہتمام.
اور تعلیم فاؤنڈیشن کا جو انیشیٹو ای لرننگ کا تھا یہ 2015 کے اوائل میں اسٹارٹ ہوا تھا بلوچستان سے. ہمارے چیئرمین ہیں ڈاکٹر ظفر اقبال قادر صاحب, انہوں نے ای لرننگ اسٹارٹ کی تھی بلوچستان کے ان دور افتادہ علاقوں میں جہاں آپ تصور بھی نہیں کر سکتے کہ انٹرنیٹ اتنی بہترین طریقے سے وہاں جا سکتا ہے اور اتنی زبردست طریقے سے ای لرننگ کا جو پلیٹ فارم ہے وہاں پر کام کر سکتا ہے. تو بیسیکلی انیشیٹو تھا ڈاکٹر ظفر اقبال قادر صاحب کا, اور وہاں سے سفر الحمدللہ بلوچستان کے مختلف 8 اضلاع میں کم و بیش چل رہا ہے الحمدللہ, اور آج اسلام آباد کے 10 اسکولوں میں الحمدللہ اس سسٹم کو ہم لانچ کر چکے ہیں. اور انہی میں وان میانہ اسکول کی اگر ہم بات کریں تو آپ یوں سمجھیں کہ کرونا کی وجہ سے جس گلوبلی جو پریکٹسز اب ہو رہی ہیں کہ بچوں کو آن لائن پڑھانے کے لیے, آن لائن کانٹینٹ کے تھرو پڑھانے کے لیے, تو یہ وہ سسٹم ہے الحمدللہ جو جنوری 2019 میں الحمدللہ میں اور میری ٹیم تعلیم فاؤنڈیشن کی ہم وان میانہ اسکول گئے اور وہاں کے گورنمنٹ سینٹرل پرائمری اسکول کے اندر ہم نے الحمدللہ سسٹم کو انسٹال کیا. اور جسٹ آپ مطلب یہ سوچ سکتے ہیں کہ انٹریکٹیو لرننگ سولوشن میں اسمارٹ بورڈ کے اوپر اسمارٹ کانٹینٹ کے ساتھ اسلام آباد سے 250 کلومیٹر دور بچے بیٹھ کے الحمدللہ مستفید ہو رہے ہیں. تعلیم فاؤنڈیشن کو خاصیت حاصل ہے کہ الحمدللہ دے آر پائنیئرز ایٹ اسکول لیول بائی پرووائڈنگ انٹریکٹیو لرننگ اینڈ ای لرننگ الحمدللہ ایٹ اسکول لیول.
تو اس وقت جو آپ کا جو پروجیکٹ خاص طور پر وان میانا میں ہے, اس میں اسٹوڈینٹس کو کیا کیا کس طرح سے پڑھا رہے ہیں, کیا فیسلٹیز ان کو اویلیبل ہیں؟
اس میں بیسیکلی انگلش میتھ سائنس بچوں کو بنیادی طور پہ پرائمری اسکول, کیونکہ پرائمری اسکول ہے جو جس میں انسٹالیشن کی تھی, اور الحمد للہ بچوں کے اندر جب ہم لرننگ پوائنٹ آف ویو سے بات کرتے ہیں اور 21st century اسکلس کی جب ہم بات کرتے ہیں, تو آج کا جو بچہ ہے چاہے وہ دیہات میں رہنے والا ہو یا شہر میں رہنے والا ہو, ان کے پاس سہولیات ہوں یا نہ ہو, ٹیکنالوجی کا جو ایکسپوجر ہے وہ تمام دنیا میں تقریباً بہت تیزی سے بڑھ رہا ہے, اور خاص کر اگر ہم دیکھیں تو ٹیلنٹ کی اگر ہم بات کریں تو دیہات کے بچوں کو صرف اپرچونیٹیز ملنے کی دیر ہوتی ہے, ادروائز ان کی بھی جو الحمدللہ جو پرفارمنس ہے بہت ہی زبردست ہوتی ہے. اور میرا اپنا جو ایکسپیرینس تھا الحمدللہ, جب ہم 2019 جنوری میں جب انسٹالیشن ہم نے کی وہاں پر, تو مجھے آج بھی یاد ہے وہ دن کے بہت شدید بارش ہو رہی تھی, اور جب انسٹالیشن کے لیے میں اور میری ٹیم گئے تو کم و بیش کو اثر کیا مغرب کے تقریباً ٹائم ہو چکا تھا درمیان پر, تقریباً اسکول کے بچے وہاں پر ویٹ کر رہے تھے, وہ ٹیم آ رہی ہے اسلام آباد سے جنہوں نے سسٹم انسٹال کرنا ہے اور ہم نے نئے طریقے سے پڑھنا ہے. تو الحمدللہ آج وہ بچے 21st century اسکلس جن میں ہم کمیونیکیشن کی بات کرتے ہیں, کوآپریشن کی, کوآرڈینیشن کی, پریزنٹیشن کی, پریشر ہینڈلنگ کی, یہ تمام تر چیزیں الحمدللہ اس ٹیکنالوجی کے ذریعے تعلیم فاؤنڈیشن نے ان بچوں کو ایک پلیٹ فارم مہیا کیا ہے, جیسے انگلش میتھ سائنس اور اردو اور اسلامیات تھرو ٹیکنالوجی بچے آج دیہات میں بیٹھ کے پڑھ رہے ہیں الحمدللہ. اور سب سے اچھی چیز مجھے دیکھ کے بہت خوشی ہوئی اس وقت کہ جب COVID-19 کی صورتحال میں انہی بچوں کو جب اسی ٹیکنالوجی کے ذریعے مختلف ویڈیوز دکھائی گئی جس میں انہیں آگاہی دی گئی کہ کرونا کے بارے میں انفارمیشن دی گئی, کرونا سے بچاؤ کی تدابیر دی گئی, کنونشنلی تو آپ بلیک بورڈ یا وائٹ بورڈ کے اوپر یہ بچوں کو سنا رہے ہوتے ہیں کچھ نہ کچھ یہ بتاتے ہیں, تو ان بچوں کو جب یہ ویڈیوز دکھائی گئی اور بچوں سے پریزنٹیشن کروائی گئی تو جسٹ آپ امیجن کریں کہ وہ کیا لیول ہوگا بچوں کا, الحمدللہ ان کی ایکسائٹمنٹ کا, ان کی انڈرسٹینڈنگ کا, اور پھر پریکٹسز کو جو ہے نا وہ ایزیلی اڈاپٹ کرنے کا لرننگ پوائنٹ آف ویو سے. تو وہ مجھے بہت خوشی ہوئی اس وقت دیکھ کے, جو کہ COVID-19 کے ارلی ڈیز تھے جب اسکولز ری اوپن تھے.
اب تک جو آپ کا یہ ای لرننگ سسٹم ہے پاکستان کے کتنے اسکولوں میں, پرائمری ہیں, سیکنڈری ہیں, ہائی سیکنڈری ہیں, کن میں یہ لانچ ہو چکا ہے سسٹم اور کتنے اسٹوڈینٹس اس سے استفادہ کر رہے ہیں؟
تعلیم فاؤنڈیشن کے ہمارے اپنے جو اسکول ہیں ہماری آرگنائزیشن کے الحمد للہ 8 اسکول ہیں بلوچستان میں, اور کم و بیش 4000+ اسٹوڈینٹس ہیں. اور جب ہم بات کرتے ہیں بلوچستان کی جس میں نورالائی, قلعہ سیف اللہ, مسلم باغ, پشین, سوئی, تو ان علاقوں کی جو آبادی ہے بنیادی طور پر وہ بہت کم ہے. ان علاقوں میں 4000 کی اگر ہم بات کرتے ہیں سمجھ لیں 8 شہروں میں, ہمارے 8 اسکولوں میں, تو یہ بہت بڑا نمبر ہے ان ٹرمز آف وین وی ٹاکنگ اباؤٹ بلوچستان. اچھا, اسی طرح جب فیڈرل گورنمنٹ کی ہم بات کرتے ہیں تو فیڈرل گورنمنٹ میں کم و بیش کو 10 اسکولوں میں ہم لگا چکے ہیں, اور اس سے ای لرننگ کو ہم نے الحمد للہ جتنے بھی اسلام آباد گورنمنٹ فیڈرل گورنمنٹ کے انڈر کو 423 اسکول اینڈ کالجز ہیں, اور گریجولی تعلیم فاؤنڈیشن نے مرحلہ وار ان تمام اسکولس کو اکوپ کرنا ہے اپنی اسی ٹیچنگ میتھڈالوجی اور ٹیچنگ ٹولس کے ذریعے. اس کے علاوہ مطلب کافی سارے اسکول ایسے ہیں جو الحمدللہ گریجولی ہمارے اس پلیٹ فارم کے اوپر آ رہے ہیں.
شکریہ ڈاکٹر انیس فاروقی صاحب, آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. کو تعلیم فاؤنڈیشن کے ڈائریکٹر آپریشنز ہیں اور اسلام آباد سے آپ نے ہمارے پروگرام میں شرکت کی, اور بڑی تفصیل سے آپ نے بتایا کہ وان میانا گاؤں میں آپ نے کس طرح ای لرننگ کا اسکول سسٹم جو ہے وہ لانچ کیا, اور کس طرح آپ کا ادارہ پاکستان کے سینکڑوں اسکولوں میں یہ جو ای لرننگ کا سسٹم ہے یہ نافذ کر چکا ہے. آپ نے ہمارے پروگرام کے لیے وقت نکالا, آپ کا بہت شکریہ. اس وقت ہمارے ساتھ موجود ہیں وان میانا گاؤں کے ایک کاشتکار جن کا نام ہے محمد یوسف, اور انہوں نے اس کی فاؤنڈیشن سے, اخوت فاؤنڈیشن سے ایگریکلچر لون لیا, اور اس سے ان کو کیا فائدہ ہوا ان سے پوچھتے ہیں. السلام علیکم محمد یوسف صاحب.
وعلیکم السلام.
محمد یوسف بتائیے کہ آپ کیا کرتے ہیں اور کب آپ نے قرضہ لیا اخوت فاؤنڈیشن نے دیا, اور پھر اس کا آپ کو کیا فائدہ ہوا؟
میں پہلے 10,000 ملا تھا وہاں سے, اس سے فائدہ ہوا, بہت فائدہ ہوا, فصلیں میں بہت فائدہ ہوا, بیجیے تھے 10,000 کھاد بھی لے تھے, بہت اچھا فائدہ ہوا ہے. میں اسمارٹ فون 3 دفعہ لیا ہے.
اچھا, تو کیا کتنا فائدہ ہوا, کیا بولتے ہیں آپ, کیا کاشت کرتے ہیں؟
میں پہلے کنک بیجی تھی, بعد میں منجی بیجی تھی, جو فصل ہوتی ہے.
اچھا,
اس سے بہت اچھا فائدہ ہوا, ان کا شکریہ ادا کرتے ہیں. اسمارٹ فون بھی دیا تھا, ہاں جی ملا ہے, اس میں منڈی ریٹ بھی ہوتے ہیں، کھاد بیج کے بھی سب موسم کا صورتحال چلی جاتی ہے.
اچھا، یعنی جو آپ کو اسمارٹ فون ملا اس میں آپ کو ساری معلومات ملتی ہیں،
منڈی ریٹ کو پتہ چل جاتا ہے، موسم کو پتہ چل جاتا ہے، جو جس چیز کی ضرورت ہے پتہ چل جاتا ہے، سب اس میں فنکشن ہے.
اچھا، تو اس کی مدد سے پھر آپ اپنے کھیتوں کو اس کے مطابق کاشت کرتے ہیں.
جی جی، بیج کو پتہ کرنا ہو، کسی چیز کو، موسم کو پتہ کرنا ہو.
تو
اس میں فنکشن.
اچھا، تو یہ بتائیے کہ جب آپ کو یہ قرضہ نہیں ملا تھا تو آپ کی کیا حالت تھی؟
بہت برا، کسی سے قرضہ اور سے لینا پڑتا تھا، سود پہ لینا تھا، ادھر سود بھی نہیں ہے اس میں.
اچھا، اور قرضہ آپ واپس بھی کر دیتے ہیں؟
ان شاء اللہ قرضہ نہ دے دیتے ہیں، جیوں جو فصل ہو 6 مہینے کی ہوتی ہے فصل، یہ قرضہ واپس کر دیا جاتا ہے، پھر ضرورت ہو پھر لے لیے.
تو کتنی مشکل نہیں ہوتی قرضہ لینے میں؟ کتنی دیر میں قرضہ مل جاتا ہے؟
جیسے آپ جلدی واپس کر دینا فصل صحیح اچھی ہو جائے، فائدہ ہو جاتا ہے نا ان سے قرضہ لینے سے،
تو پھر فوراً واپس کر دیتے ہیں آپ؟
ہاں جی، نہیں ہو جب فصل ختم ہو جائے نا، دوسری بیجنی ہو تو پھر واپس خریدا.
اور جو گاؤں والے ہیں وہ بھی آپ کی طرح قرضے لے رہے ہیں، ان کا کیا حال ہے؟
جی انشاءاللہ جی، سب لے رہے ہیں، سب اچھے لے رہے ہیں، ان کا شکریہ ادا کر رہے ہیں. پینڈ والے کوئی دکانوں والے ہیں وہ بھی لے رہے ہیں.
تو بہت شکریہ، بہت شکریہ یوسف، محمد یوسف، آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. آپ وان میانہ کے کاشتکار ہیں اور آپ نے قرضہ لیا، اور قرضہ لے کر پھر اپنی فصل کو آپ نے بہت فائدہ پہنچایا اخوت فاؤنڈیشن سے. آپ نے ہمارے پروگرام کے لیے وقت نکالا، آپ کا بہت شکریہ. اس وقت ہمارے ساتھ موجود ہے وان میانہ گاؤں کی ایک خاتون، نسیم ان کا نام ہے، اور یہ کریانہ کی ایک دکان چلا رہی ہیں، اور انہوں نے بھی لون لیا اور لون سے ان کو فائدہ ہوا، تو ان سے بات کرتے ہیں.
جی پہلے جی میں 10,000 لیا، پھر 15,000، پھر 3,000، پھر جی 5 مڑ 3 جی مڑ جی میں 50 دیتا نا، ان جی 40,000 دیتا ہے نا جی، میں 7ویں کے 7 تاریخ تاری گیا.
اچھا جی، یہ تھی وان میان گاؤں کی کہانی کی ایک کردار نسیم بی بی، جنہوں نے بتایا کہ کس طرح وہ اور ان کے گاؤں کی دوسری خواتین بلا سود قرضوں کی مدد سے اپنے مختلف قسم کے کاروبار چلا رہی ہیں. انہوں نے خود بھی 7 قرضہ لیا، جو 15 سے 30, 25, 40 یا 50 ہزار روپے پر مشتمل تھا، اور اس کی مدد سے وہ اپنی دکان بھی چلا رہی ہیں اور اپنے بچے بھی پڑھا رہی ہیں. اور انہوں نے یہ بھی بتایا کہ کس طرح وہ سب خواتین پہلی تاریخ کو قرضہ واپس کر دیتی ہیں، اور اس کاروبار کی مدد سے وہ بہت خوش ہیں. اور ان کا شوہر، انہوں نے بتایا کہ وہ بھی درزی کا کام کرتا ہے، اور اس سے پہلے وہ بہت مشکل میں تھیں، اور جس کی وجہ سے وہ بہت پریشان تھیں، لیکن اب وہ بہت خوش ہیں. تو اس کے ساتھ ہی وان میان گاؤں کی یہ کہانی اب ختم ہوتی ہے.
وی او اے اردو اب آپ کے ہاتھ میں، پڑھیے، دیکھیے، سنیے، سیو کیجیے، فالو کیجیے، دور جانے کی ضرورت نہیں. وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں. آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے، جو ایپ سٹور پر بھی دستیاب ہے. وی او اے اردو اب آپ کے ہاتھ میں.
وائس آف امریکہ واشنگٹن سے میں ہوں یاسمین جمیل، آج کے خصوصی شو کے ساتھ. اور اب کراچی میں مانسون کے دوران پاکستان کی اعلی عدالت کی جانب سے ہدایات کے بارے میں ہمارے ساتھی نفیسہ حود بھائی کی یہ رپورٹ.
وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ حود بھائی. اس پروگرام میں ہم پاکستان کی اعلی عدالتوں کے کراچی کے لیے مانسون کے دوران ہدایات پر بات کریں گے. جمعرات کو پاکستان کی اعلی عدالت نے پچھلے دنوں کراچی کی سڑکوں اور شاہراہوں پر پانی جمع ہونے کے پیش نظر برساتی نالوں کی صفائی اور تجاوزات ہٹانے کا کام قدرتی آفتوں سے نمٹنے کا قومی ادارہ این ڈی ایم اے کو 3 کے لیے سونپا. ساتھ ہی عدالت نے سندھ حکومت سے کہا کہ انہیں این ڈی ایم اے سے پورا تعاون کرنا ہوگا. اس پیشی میں کراچی کے کمشنر نے کورٹ کو دیے گئے اپنے بیان میں کہا کہ انہیں برساتی نالوں سے تجاوزات ہٹانے میں مخالفت کا سامنا ہے. اس موضوع پر سنیے ڈائریکٹر جنرل میٹ آفس محمد ریاض. صوبے میں قدرتی آفتوں سے نمٹنے کا ادارہ پی ڈی ایم اے کے ڈائریکٹر سلمان شاہ اور کراچی میں سپریم کورٹ کے وکیل شہاب استو سے گفتگو. ریاض صاحب، سب سے پہلے تو آپ یہ بتائیں کہ اس وقت آپ کی کیا پیشن گوئی ہے میٹ آفس کی طرف سے، کہ اگلے چند روز میں کتنی بارش ہوگی اور کہاں کہاں ہوگی؟
ابھی جو ایکسپیکٹ کر رہے ہیں سندھ میں دوبارہ ایک سسٹم آنے والے دنوں میں ایکسپیکٹ کر رہے ہیں, لیکن کچھ آئسولیٹڈ فالز ہیوی ہو سکتے ہیں لیکن اتنا انٹینسٹی کا نہیں ہے. سملی البتہ خاص کر جو ایسٹرن ساؤتھ ایسٹرن کے جو ڈسٹرکٹس ہیں, تحصیلز ہیں جس میں نگر پارکر ان علاقوں میں تھوڑی بہت اس کی انٹینسٹی بڑھ سکتی. ابھی چونکہ ایک اسپل ہوا ہے ایک, اس میں ڈیفینیٹلی بارش زیادہ ہوئی ہے اور آگے بھی اس قسم کے سسٹم ہو سکتے ہیں, یہ نہیں ہے کہ بالکل یہی فائنل ہے.
جی ہاں, لیکن کیونکہ آپ کو معلوم ہے کہ کراچی خاص طور پہ بری طرح سے متاثر ہوا ہے بارشوں میں, سپریم کورٹ نے بھی اس معاملے کو اٹھایا ہے اور چیف جسٹس گلزار احمد نے صوبائی حکومت سے کہا ہے کہ وہ برساتی نالوں کی صفائی اور تجاوزات وغیرہ کا کام این ڈی ایم اے کے حوالے کریں. تو اس سلسلے میں ہمیں جوائن کیا ہے سپریم کورٹ کے وکیل شہاب استو نے. اور شہاب استو, آپ بتائیں, آپ پچھلے جو چیف جسٹس ہیں ان کے ساتھ بھی کام کرتے رہے ہیں, یہ جو اس وقت چیف جسٹس نے آرڈر دیا ہے اس کے بارے میں آپ کی کیا رائے ہے؟
دیکھیں کراچی میں تقریباً 500 کے قریب نالے ہیں, چھوٹے بڑے نالے, لیکن جو بڑے نالے ہیں جو ڈرینیج کا جو مین سسٹم ہے وہ تقریباً 34 بڑے نالے ہیں جو پوری کراچی کا جو ڈرینیج ہے وہ وہاں سے مینیج ہوتا ہے. اب انفارچونیٹلی آپ دیکھیں کہ یہ تقریباً سارے نالے جو ہیں وہ ان کے اوپر بری طرح سے انکروچمنٹ ہو چکی ہے, جس کی وجہ سے جو ہیوی مشینری جو آپ کو چاہیے ڈریجنگ وغیرہ کے لیے, نالوں کی صفائی کے لیے, اس کو ایکسیس ہی نہیں ملتی. تو آپ پھر فزیکلی بیچارے لوگ وہ ان گندے نالوں میں جو ہے وہ جا کے وہ صفائی کرتے ہیں اور وہ بالکل ناکافی ہے اور بلکہ اس کا کوئی فائدہ ہی نہیں ہے. حالانکہ میں بالکل یہ بات آن ریکارڈ کہہ رہا ہوں کہ ہر سال 50-60 کروڑ روپیہ, کبھی کبھی 70 کروڑ روپیہ بھی جو ہے وہ کے ایم سی کو ملتا ہے صرف نالوں کی صفائی کے لیے. لیکن چونکہ وہاں پہ صفائی کے لیے جو آپ کو اکوپمنٹ چاہیے, جو آپ کو فیسلٹی چاہیے, وہ آپ وہاں تک پہنچا ہی نہیں سکتے کیونکہ نالے جو ہیں وہ بری طرح چاروں طرف سے ان پہ انکروچمنٹ ہے, بے تحاشا ہزاروں کی تعداد میں گھر بن گئے ہیں اور وہاں پہ آپ ان لوگوں کو اٹھا نہیں سکتے. اب اگر آپ سپریم کورٹ نے جو بھی آرڈر کیا ہے این ڈی ایم اے کو, تو ہو سکتا ہے وہ اپنا کر سکتے ہیں, لیکن گورنمنٹ آف سندھ کے لیے مسئلہ یہ ہے کہ گورنمنٹ آف سندھ کے لوگ, خاص طور پہ پولیس اگر وہاں جاتی ہے تو وہاں پہ ان پہ حملہ ہو جاتا ہے, لوگ ان کو آگے نہیں آنے دیتے. اور اگر کوئی لا اینڈ آرڈر کی سچویشن خراب ہو جاتی ہے, کوئی ایسا یوز آف فورس ہوتا ہے یا کوئی کیجولٹی ہو جاتی ہے, تو پھر وہ مسئلہ پولیٹیکل ہو جاتا ہے.
اور اس وقت ہم پی ڈی ایم اے کے ڈائریکٹر سندھ سلمان شاہ سے بات کرتے ہیں. آپ بتائیے کہ سپریم کورٹ نے جو کہا ہے کہ این ڈی ایم اے کراچی میں بارشوں سے نمٹنے کا کام اگلے 3 ماہ کے لیے کرے گا, اس پر آپ کیا کہنا چاہیں گے؟
دیکھیے جی, وہ کراچی کے ڈرینیج اور سیویج, جو اسٹارم واٹر ڈرینیج اور سیویج وہ مکس ہو چکی ہے, اس کی کیپیسٹی جو ہے اس کی وہ 30 mm کی بارش سے زیادہ وہ ڈرین آؤٹ کرنے کی اس کی کیپیسٹی پہ ڈیزائن ہی نہیں ہے. اس لیے جو ایک سسٹم جو ڈیزائن ہی نہ ہو, اس کو ری ریمپ کرنے کے لیے, اس کو ری ڈیزائن کرنے کے لیے, اس کو ماڈیفائی کرنے کے لیے اس ٹائپ کی ابنارمل بارشوں کے لیے, تو اس کے لیے ایک ہیوج انویسٹمنٹ چاہیے, اس کے لیے پراپر اس کے لیے ایک سسٹم چاہیے جو اس کو ڈیزائن کر سکے اور اس کے بعد پھر اس کو امپلیمنٹ کر سکے, جس کی ایک ہائر سائڈ آف انویسٹمنٹ بھی اس کے لیے ریکوائرڈ ہے. کچھ جو علاقے جو ہر سال پاپ اپ ہوتے ہیں, جیسے لاسٹ ایئر آپ کو یاد ہوگا سادی ٹاؤن والا ایشو ہوا تھا, وہاں پہ پانی آیا تھا تو اس کو ریزالو کر لیا گیا. اسی طریقے سے کچھ اور علاقے اس طریقے جہاں پہ یوسف گوٹھ میں ہمیشہ پرابلم ہوتا ہے, یوسف گوٹھ میں ڈرینیج کے ایشو کو ریزالو کر لیا گیا. لیکن اوور آل پورے کراچی کی آپ بات کریں تو اس کو پھر پورا پر ری ڈیزائن کر کے اس کی کیپیسٹی کو بڑھانا اٹس اے کمبرسم ٹاسک, اس کے لیے گورنمنٹ کو دس رائٹ ٹائم پہ اس پہ کوئی ایکشن لے کے اور جو ہے کام کیا جائے.
جی جی, ریاض صاحب یہ بتائیں, پچھلے دنوں ہم نے دیکھا کہ لاہور کا جو شہر ہے وہ بھی پانی سے بھر آیا اور وہاں بھی جب ہم نے لوگوں سے بات کی تو ان کا خیال تھا کہ ملتے جلتے مسائل ہیں. آپ کے خیال میں جب آپ موازنہ کریں ان شہروں کا, تو آبادی کا جو رول ہے وہ کتنا بڑا ہے کراچی جیسے شہر کے لیے؟
वो डेफिनेटली मैंने दोनों जगह पे, दोनों जो बिग सिटी है हमारे, दोनों में मैंने काम किया हुआ है. और लेकिन वी कैन नॉट जो कंपेयर है कराची को लाहौर के साथ नहीं कर सकते, क्योंकि लाहौर में काफी हद तक काम हो चुके हैं. वहां पे प्लान्स काफी हद तक मतलब है. जिस तरह कराची जैसे हमारे ये बैरिस्टर साहब ने बता दिया है, बिल्कुल वहां पे ये चीजों की बहुत ज्यादा कमी है. और जो बिल्कुल डाइवर्स किस्म की जो पॉपुलेशन है वो कराची में बिल्कुल है, उसको लाहौर में भी डेफिनेटली, मतलब मैं ये नहीं कहता कि लाहौर बिल्कुल वो है, वहां पे भी इस किस्म के इश्यूज है, लेकिन वो काफी हद तक वहां पे पानी बिल्कुल आ जाते हैं जब टोरेंशियल रेन हो जाती हैं, तो वहां भी लेकिन वो मेरे ख्याल में 12 घंटे में 8 घंटे में बिल्कुल उसकी ड्रेन जो है वो ड्राई हो जाते हैं और काफी हद तक पानी जो है ना, बल्कि 24 आवर्स से पहले वो सेटिसाइड हो जाते हैं, डाइवर्स हो जाते हैं. तो वहां पे काफी हद तक मैनेजमेंट जो है वो मतलब बिल्कुल 100% तो मैं नहीं कह सकता, लेकिन कंपेरेटिवली लाहौर जो है ना वो उसमें मैनेजमेंट है और वहाँ पे काफी हद तक इस किस्म की फैसिलिटीज भी है.
शाहब उस्तो, क्योंकि आप सिंध का भी दौरा करते रहते हैं, अंदरूनी सिंध दादू खास तौर पे बहुत ज्यादा मुतासर हुआ है, अभी भी बारिशें जब आएंगी, आपके ख्याल में वहाँ खास तौर पे क्या एहतियात करने की जरूरत है?
देखें, आपको याद होगा कि 2010 में 2012 में बहुत बड़े फ्लड्स आए थे यहाँ पे सिंध में, और बल्कि पूरे पाकिस्तान में आए थे, लेकिन सिंध में बहुत उसका बहुत बड़ा नुकसान हुआ था और लाखों की तादाद में लोग जो है वो डिस्प्लेस हुए थे. और उस वक्त मैं समझता हूँ कि जो हमारा एग्रीकल्चर का जो इंफ्रास्ट्रक्चर था, खासतौर पे रिवर्स का जो के जो एम्बैंकमेंट्स थे, और जो उस जमाने में जो जिस तरीके से तबाही हुई थी, तो वो रिहैबिलिटेशन आज तक नहीं हो सकी है. तो उसकी वजह से हुआ यह है कि हमारे जो हमारा जो रिवर इंडस सिस्टम है सिंध के अंदर, वो उसकी बहुत खस्ता हालत है. वहाँ पे जो पैसा खर्च होता है वो काम की क्वालिटी को मेंटेन नहीं करते. वहाँ आपको पता है कि मिसमैनेजमेंट और करप्शन की वजह से हमारा बल्कि एग्रीकल्चरल इंफ्रास्ट्रक्चर बहुत बुरी हालत में है इस वक्त. तो इसलिए मैं कहता हूँ कि जब भी खुदा ना खासा सिंध में फ्लड, चाहे मीडियम लेवल का फ्लड हो, तो उसका नुकसान बहुत ज्यादा होता है. अभी बता रहे थे डीजी साहब के हमारा जो ये मॉनसून का सिस्टम है, ये तो कई सालों से है, ये कोई अचानक होने वाली बात तो नहीं है. हर साल अनफॉर्चुनेटली इसी तरह के ही पॉलिटिकल इश्यूज हो जाते हैं.
रियाज साहब, एक हमारे जो पड़ोस के ममालिक हैं, उन्होंने पानी को बचाने का एक तरीका सीखा है, आप हुकूमत को किस किस्म का मशवरा देंगे?
हमारे माशाल्लाह गवर्नमेंट के अंदर काफी वेल एक्सपीरियंस वाटर के ऊपर, बड़े माशाल्लाह एक्सपीरियंस के और एक्सपर्ट्स हैं जो कर रहे हैं. मेरे ख्याल में जिस तरीके से पहला जमाने से अभी काफी हद तक बेहतरी आई हुई है और मैनेज कर रहे हैं, उनके ऊपर काम शुरू है. तो उसमें मुख्तलिफ जैसे मुख्तलिफ टेक्निक से कि फ्लड से किस तरीके से उसकी मुख्तलिफ डाइवर्शन है, उन एरियाज में पानी लेके वो जाना पड़ता है जहाँ पे पानी की जरूरत है. फिर इश्यूज है अर्बन फ्लड्स है, उसमें अंडरग्राउंड टैंक्स बनाए जाते हैं जिसमें पानी को सेव किया जाता है और वो आगे रिचार्ज के तौर पे भी काम कर जाते हैं. मतलब टाउन प्लानिंग जो है वो बहुत ही इम्पोर्टेंट, मतलब मुख्तलिफ एक रूरल एरिया में जो फ्लडिंग है, दूसरा जो है ना अर्बन. तो जो ज्यादा मसला है रिवर फ्लड्स के बाद, या बल्कि रिवर से भी ज्यादा जो प्रॉब्लमेटिक इशू है वो अभी आजकल हमारे अर्बन फ्लडिंग की हुई है. तो अर्बन की जो हमारे जिस तरह शुरू से मतलब अनप्लान किस्म के सिचुएशंस आ रहे हैं, तो इसको प्रॉपर जब प्लानिंग होती है, अर्बन की प्लानिंग है, मैनेजमेंट है, अर्बन मैनेजमेंट है, अर्बन पॉलिसीज है, ये काफी ऐसे चीजें हैं. जब ये टाउन प्लानिंग है ये जब हो जाते हैं तो इनमें सारे ये कवर हो जाते हैं, इनमें सारे ये चीजें आ जाते हैं कि किस तरीके से अर्बन फ्लडिंग को सेव करना है, फ्लडिंग की प्रोटेक्शन किस तरह करना है, या वाटर सेव किस तरह करना पड़ता है, डाइवर्शंस कैसे करनी पड़ती है, या जो एनवायरमेंटल कंडीशन है उसको किस तरीके से सेट करनी पड़ती है, तो ये सारे उस टाउन प्लानिंग में इंक्लूडेड होता है, इट्स अ पार्ट ऑफ दैट। अगर कोई 8 लाख क्यूसिक का कोई फ्लड आ रहा है तो उसमें से अगर हमारी कैपेसिटी 6 लाख की है तो ये 2 लाख की कैपेसिटी को डाइवर्स करना जो है वो होता है, तो इस पे काम शुरू है
शॉर्ट टर्म में, क्योंकि इस वक्त चीफ जस्टिस ने ये कहा है कि कराची को NDMA के हवाले किया जाए। शहाब उस्तो आप बताइए कि कमिश्नर ने तो कह दिया है कि हमें बहुत ज़्यादा मुश्किलात हैं तजावजात हटाने पर, क्योंकि लोग इसकी मुखालफत कर रहे हैं। आप क्या देखते हैं कि अब अगर NDMA ने अगले 3 महीने तक कराची की सफाई का काम अपने ज़िम्मे लिया, इससे क्या तब्दीली आएगी?
देखें, ये साकिब निसार साहब ने 2019 के जनवरी में ऑर्डर किया था कि पूरी कराची में जितने भी नाले हैं, बड़े नाले, उनके ऊपर जितनी भी तजावजात हैं वो आप खाली करवाएं। उन्होंने बल्कि 3 महीने का या 4 महीने का टाइम भी दिया था। आज हम ये 2018 की बात कर रहा हूँ मैं, आज 2 साल हो गए, तकरीबन 2.5 साल हो गए, लेकिन मैं नहीं समझता कि शायद 5% भी इंक्रोचमेंट्स रिमूव हुई है। उसकी वजह वही है कि कराची में आप जब भी लॉ इन्फोर्समेंट की तरफ जाते हैं और अगर आप चाहते हैं कि इस शहर को ठीक करना है, उसके लिए जो बेसिक जो प्रॉब्लम्स हैं अगर आप उसको एड्रेस करना चाहते हैं, तो फौरन यहाँ पे पॉलिटिक्स शुरू हो जाती है और अपोजिशन पार्टीज वो प्रेस कॉन्फ्रेंस करना शुरू कर देती हैं और उन लोगों के साथ जाके खड़ी हो जाती हैं, और वहां पे वो पुलिस वाले, क्योंकि पहले ही पुलिस फोर्स हमारी बहुत ज्यादा पोलिटिसाइज और डिमोरलाइज हो चुकी है, कई सालों की उसकी पीछे हिस्ट्री है, तो वो कभी भी काम मुकम्मल नहीं होता। अब NDMA एक नेशनल इदारा है और सुप्रीम कोर्ट ने ऑर्डर किया है, बल्कि ये दूसरा ऑर्डर है, पहले साकिब निसार का साहब का ऑर्डर भी जो है वो अभी तक इन फील्ड है, तो अब गुलजार साहब ने ऑर्डर किया है, तो अब कोई वजह नजर नहीं आती कि इसमें कोई मजीद ऑब्स्ट्रक्शन जो है पैदा हो। लेकिन फिर भी मैं समझता हूँ कि NDMA के लिए भी बहुत बड़ी चैलेंज होगी, क्योंकि ये हंड्रेड्स ऑफ थाउजेंड्स ऑफ हाउसेस छोटे मोटे बने हुए हैं, उनको तोड़ना और फिर उनको बेघर कर देना और अचानक जो है ये सारी चीजें कर देना 2-3 महीने में, उसके लिए मैं समझता हूँ कि जो बस ये लाखों की तादाद में लोग जो बैठे हुए हैं, इनको आपको फिर रिलोकेट करना है, उनके लिए आपको लैंड प्रोवाइड करनी है, और जाहिर है कहाँ रहेंगे ये लोग, तो प्रैक्टिकल प्रॉब्लम्स हैं।
इस प्रोग्राम को यहाँ ख़त्म करते हैं और आप लोगों का शुक्रिया अदा करते हैं। डायरेक्टर जनरल मेट ऑफिस के मोहम्मद रियाज, कराची से सुप्रीम कोर्ट के वकील शहाब उस्तो, और हमारे साथ थे PDMA सिंध के डायरेक्टर सलमान शाह। बहुत शुक्रिया और हमारी तरफ से खुदा हाफिज।
और अब आखिर में पाकिस्तान में पोलियो की मुहिम के बारे में सबा शाह खान की ये रिपोर्ट।
पाकिस्तान में अभी पोलियो वैक्सीन का पहला दौर खत्म हुआ है। तकरीबन 8 लाख बच्चों को इन इलाकों में जहां ज्यादा खतरा है पोलियो की वैक्सीन दी गई, और ये उन इंतजाम को हतमी शक्ल देने का भी एक अच्छा मौका था जो मुल्क भर में पोलियो वैक्सीन की मुहिम शुरू करने पर किए जाएंगे, जो इस महीने के आखिर तक शुरू होनी है। और ये भी कि जब वो बच्चों को पोलियो के कतरे पिलाएंगे तो वो वालिदैन को कोविड के बारे में भी आगाही दे सकेंगे, ताकि सबको पता हो कि कोविड से कैसे बचा जा सकता है।
मुल्क की मुहिम के लिए इसे पूरा करने का इरादा और मुकम्मल आमादगी जरूरी है, तो आपके ख्याल में क्या ये चीजें पाई जाती हैं? और अब ऐसे इलाकों में भी पोलियो की निशानदेही की गई है जहाँ पहले पोलियो नहीं था, तो ये कितना अहम है और क्या आपको इससे निमटने के लिए जो संजीदगी चाहिए वो नजर आती है?
मुझे लगता है कि पोलियो प्रोग्राम के तमाम शराकत दार और जो भी हुकूमत पाकिस्तान की मदद कर रहे हैं वो इसी तरह आमादा हैं जैसे हुकूमत पाकिस्तान की तरफ से नजर आ रहा है। اگر یہ آمادگی نہ ہوتی اور پولیو مہم شروع نہیں کی جاتی تو پولیو کے باعث مفلوج بچوں کی تعداد بڑھتی ہی جاتی۔ تو ہمارے خیال میں اب بہت سنجیدگی سے اسے لیا جا رہا ہے اور اس کے ساتھ ہی کووڈ کو بھی سنجیدہ لیا جا رہا ہے۔
پاکستان کی کووڈ کے کیسز پر قابو پانے کی کوششوں کو عالمی ادارہ صحت اور دوسری عالمی تنظیموں نے سراہا ہے۔
اس کے ساتھ ہی وائس آف امریکہ واشنگٹن سے آج کا یہ پروگرام ختم ہوتا ہے۔ جمیل کو اجازت دیجیے، خدا حافظ۔
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی